यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ निर्वाचित, महामन्त्री पदका लागि आज बिहान मतगणना हुने। बहुमतको सरकार निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको नवनिर्वाचित कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कांग्रेस सभापतिमा निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओली, पराजित सभापति उम्मेद्वार डाक्टर शेखर कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा बधाई ज्ञापन। पार्टीमा व्यतिथि भए सशक्त रूपमा प्रस्तुत हुने कांग्रेस नेता डाक्टर शेखर कोइरालाको प्रतिक्रिया। आज पुष 1 गते प्रथम जननिर्वाचित सरकारलाई राजाले अपदस्थ गरेको विरोधमा कालो दिवसका रूपमा मनाइँदै। र बेलायतमा एकै दिन हिजो हालसम्मकै सबैभन्दा बढ़ी 78,000 बढ़ीमा कोरोना संक्रमित।
भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकम को 4G।
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G।
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G। आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। नेपाली कांग्रेसको 14 महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ निर्वाचित हुनुभएको छ। गैराती सम्पन्न मतगणना अनुसार खड्काले 7 उम्मेद्वारमध्ये सबैभन्दा धेरै 2,121 मत प्राप्त गरी विजयी हुनुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। त्यस्तै धनराज गुरूङ 1,908 मत प्राप्त गर्दै विजयी हुनुभएको छ। कांग्रेस विधानमा दुईजना उपसभापति निर्वाचित हुने व्यवस्था छ। यसअघि उपसभापति निर्वाचित सभापतिले मनोनित गर्ने व्यवस्था रहेकोमा यसपटकदेखि पहिलो पटक उपसभापति निर्वाचित हुनुभएको हो। मतगणना अनुसार उपसभापतिमा 1,906 मत प्राप्त गर्नुभएका उम्मेद्वार विजय कुमार गच्छदार 2 मतको झीनो अन्तरले पराजित हुनुभएको छ। त्यस्तै चन्द्र भण्डारीले 1,580, सुजाता कोइरालाले 644, महेश आचार्यले 589 र दिव्येश्वरी शाहले 132 मत प्राप्त गर्नुभएको नेपाली कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ। गत सोमबार भएको मतदानबाट सभापतिमा दोस्रो पटक प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ भने महामन्त्री पदको मतगणना आज बिहान हुने निर्वाचन समितिले जानकारी दिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ। सभापतिमा निर्वाचित हुनुभएपछि बधाई तथा शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका महाधिवेशन प्रतिनिधि, नेता एवं कार्यकर्तासँगको कुराकानीमा हिजो प्रधानमन्त्री देउवाले कांग्रेसलाई एक ढुक्का र बलियो बनाउन प्रत्येक कार्यकर्ताको योगदान महत्वपूर्ण हुने बताउनुभयो। पार्टीको दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएका प्रधानमन्त्री देउवाले आफ्नो विजयमा अबीर जात्रा, विजय र्याली र नाराबाजी नगर्न सबैलाई आह्वान पनि गर्नुभएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गर्नुभएको छ। कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री एवं नवनिर्वाचित सभापति देउवालाई अध्यक्ष ओलीले टेलिफोन गरी बधाई दिनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। टेलिफोन सम्वादमा अध्यक्ष ओलीले कांग्रेस र एमाले मिलेर लोकतन्त्रलाई सुदृढ पार्न लाग्नुपर्ने बताउनु भएको र त्यसका लागि कांग्रेस सभापतिका रूपमा भूमिका खेल्न आग्रह गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। सभापति देउवालले ओलीले अध्यक्ष ओलीलाई शुभकामनाका लागि धन्यवाद ज्ञापन गर्नुहुँदै एमालेसँग सहकार्य गरी अघि बढ़न नेपाली कांग्रेस तत्पर रहेको बताउनु भएको छ। यसअघि हिजो नै सभापतिमा पराजित नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्नुभएको छ। त्यसक्रममा नेता डाक्टर कोइरालाले सभापतिको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको 14 महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा शेरबहादुर देउवालाई बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। नेता पौडेलले हिजो एक बधाई सन्देश दिनुहुँदै सबैलाई समेटेर सशक्त र एकताबद्ध नेपाली कांग्रेसको निर्माणमा सभापति देउवाको ध्यान पुग्नेछ भन्नुहुँदै लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् भनी शुभकामना पनि व्यक्त गर्नुभएको छ। सन्देशमा वरिष्ठ नेता पौडेलले संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेसको आवश्यकता रहेको पनि उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसको 14 महाधिवेशनमा सभापति पदमा पराजित हुनुभएका नेता डाक्टर शेखर प्रसाद कोइरालाले पार्टीमा व्यतिथि भए सशक्त रूपमा आफू प्रस्तुत हुने बताउनु भएको छ। कोइराला समूहले हिजो काठमाडौँमा आयोजना गरेको महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा उहाँले चुनावी परिणामलाई आफूले स्वाभाविक रूपमा लिएको र स्वस्त प्रतिस्पर्धाबाट प्रधानमन्त्री शेरबहादुर देउवा सभापति पदमा निर्वाचित हुनुभएको बताउनुभयो। नेता डाक्टर कोइरालाले आफू भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने स्पष्ट पनि पार्नुभयो। अबको राजनीतिक यात्रा नयाँ ढंगले शुरू गर्ने नेता कोइरालाले घोषणा गर्नुभयो। कार्यक्रममा नेताहरू डाक्टर रामशरण महत, अर्जुन नरसिंह केसी, बलबहादुर केसी, डाक्टर मिनेन्द्र रिजाल, गगन थापा, डाक्टर चन्द्र भण्डारी, धनराज गुरूङ लगायतले बोल्नु भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्तिको उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताउनु भएको छ। प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालयको 27 दीक्षान्त समारोहलाई हिजो पठाउनु भएको सन्देशमा मुलुकभित्र शैक्षिक गुणस्तर वृद्धिमा जोड़ दिनुपर्ने उल्लेख गर्नुभएको छ। सन्देशमा प्रधानमन्त्री देउवाले अहिलेका युवा मुलुकको भविष्य निर्माता भएको चर्चा गर्नुहुँदै असल र जिम्मेवार नागरिकका रूपमा मुलुकको उन्नति र प्रगतिमा निरन्तर योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो। दीक्षान्त समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय ज्ञान सीप र सिकाईको केन्द्र भएको बताउनुभयो। उहाँले नेपाली विद्यार्थीहरू पढ़ाईको खोजीमा बाहिर जाने नभई अन्य देशबाट नेपाल आउने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा 1,449 जना स्नातक विद्यार्थी दीक्षित भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ। प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा तत्कालीन राजाले अपदस्थ गरेको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ। विक्रम सम्वत 2017 साल पुष 1 गते पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको शुरूआत गर्नुभएको थियो। नेपाल तरूण दलको कार्यक्रममा सहभागी भइरहनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला लगायतका नेताहरूलाई त्यहीबाट गिरफ्तार गरी 3 महिना सिंहदरबार र त्यसपछि सुन्दरी जलमा बन्दी बनाइएको थियो। सुन्दरी जलस्थित नेपाली सेनाको आर्सेनलका हाकिमको आवासमा पर्खालले घेरी बीपी लगायतका नेताहरूलाई त्यति बेला बन्दी बनाइएको थियो। त्यही जेल पछि सुन्दरीजल बन्दीगृहका रूपमा चिनियो। त्यही बसेर बीपी कोइरालाले दोषी चस्मा कथा संग्रह बाहेकका साहित्यको रचना गर्नुभएको थियो। पुष 1 गतेको घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्ण प्रसाद भट्टराई, मन्त्री एवं पार्टीका नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवान सिंह राई, रामनारायण मिश्र, युगेन्द्रमान शेरसन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो। पुष 1 गते तरूण दल लगायतका संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रूपमा मनाउँदै आएका छन्। यसै अवसरमा आज पनि नेपाली कांग्रेस र नेपाल तरूण दल लगायतका विभिन्न संस्थाले देशभर कार्यक्रम गरिने जनाएका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरूद्ध संसद खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिनुभएको छ। नेता पौडेलले हिजो विज्ञप्ति जारी गर्नुभई सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिन सक्ने उल्लेख गर्नुहुँदै संसद खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औल्याउनु भएको छ। राष्ट्रलाई अनिश्चिततर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन आम नागरिकको ध्यानकर्षण गराउनु आवश्यक रहेको पनि नेता पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी चयन हुनुभएको छ। हिजो बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको माओवादी केन्द्रले जनाएको छ। सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार भएको प्रदेश अधिवेशनले 211 सदस्यीय प्रदेश समिति चयन गरेको थियो। यसैबीच माओवादी केन्द्रको प्रदेश सम्मेलन अन्तर्गत बाँकी रहेका प्रदेशमा प्रदेशको पदाधिकारी चयनको प्रक्रिया आज अघि बढ़ाइने भएको छ। प्रदेश सम्मेलन अन्तर्गत सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेश समितिको पदाधिकारी चयन भए पनि अन्य प्रदेशको पदाधिकारी चयनको प्रक्रिया अगाडि बढ़न सकेको छैन। जारी प्रदेश सम्मेलन अन्तर्गत हालसम्म सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेश समितिको अध्यक्ष सहित पदाधिकारी गण्डकी प्रदेशमा अध्यक्ष सहित सबै प्रदेशमा समिति चयन भएको माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठले जानकारी दिनुभयो। माओवादी केन्द्रको प्रदेश पदाधिकारीको चयन प्रक्रिया पुष 5 गतेसम्म सम्पन्न गरिने उहाँले बताउनुभयो। प्रदेश सम्मेलनले सबै प्रदेशमा अध्यक्ष, 3 उपाध्यक्ष, 1 सचिव, 3 सहसचिव र कोषाध्यक्ष गरी 9 सदस्यीय पदाधिकारी चयन गर्नेछ। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुष 11 13 गतेसम्म काठमाडौँमा हुँदैछ। एमाले अध्यक्ष केपी शर्मा ओलीले देश जनता र पार्टीलाई हित हुने व्यवहार र शैली अपनाउन पार्टीका नेताहरूलाई आग्रह गर्नुभएको छ। ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेका मनोनित केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रममा अध्यक्ष ओलीले विचार र व्यवहारबाट देशलाई फाइदा हुने गरी काम गर्न निर्देशन दिनुभयो। अध्यक्ष ओलीले अहिले पनि नेपालमा अस्थिरता निम्त्याउन धेरै प्रयत्नहरू भइरहेकाले सचेत हुनुपर्ने आवश्यकता पनि औल्याउनुभयो। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वामपन्थी आन्दोलन बलियो बनाउन आफूहरू लागि परेको बताउनु भएको छ। पार्टीको बागमती प्रदेश कमिटिले हिजो आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
यही मंगसिर महिनादेखि नेपालका सबै जिल्ला र स्थानीय तहहरूमा 18 वर्ष र सोभन्दा माथि उमेर समूहका सबैलाई कोविड 19 विरूद्धको खोप दिइँदैछ। त्यसैले खोप लिन बाँकी 18 वर्ष उमेर माथिका सबै व्यक्तिहरूले आफ्नो नजिकैको खोप केन्द्रमा गई कोविड 19 विरूद्धको खोप लिनुहोस्।
खोप सञ्चालन मिति स्थानको बारेमा नजिकको जिल्ला स्वास्थ्य कार्यालय, नगरपालिका तथा गाउँपालिकाको कार्यालय वा स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिन्छ। सम्पर्क गरी अनिवार्य खोप लिनुहोला।
गर्भवती भएको 4 महिनादेखि सबै गर्भवती महिलाहरूलाई पनि यी खोपहरू लिन सिफारिश गरिएको छ। निर्धक्क खोप लिउ र सुरक्षित बनौ।
विश्व स्वास्थ्य संगठनद्वारा आकस्मिक प्रयोगका लागि अनुमति प्राप्त यी खोपहरू प्रभावकारी र सुरक्षित छन्।
कोभिडबाट बच्न र बचाउन घरबाट बाहिर जाँदा अनिवार्य मास्क लगाउने, बेला बेलामा साबुन पानीले मिची मिची हात धुने र अर्को व्यक्तिसँग भेटघाट गर्दा कम्तीमा 2 मिटर दूरी कायम गर्न नभुलौ।
हालसालै विश्वमा कोविड 19 नयाँ प्रकार देखा परेको सन्दर्भमा कोविड 19 विरुद्धको खोप लिनु र जनस्वास्थ्यका मापदण्डको पालना गर्नु अझ जरुरी भएको छ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, विश्व स्वास्थ्य संगठन र युनिसेफद्वारा जनहितमा जारी।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बाल बालिकाहरूलाई विद्यालयमा नै पुगेर कोरोना भाइरस विरूद्धको खोप लगाइने बताउनु भएको छ। हिजो काठमाडौँमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री खतिवडाले 12-17 वर्ष उमेर समूहका बाल बालिकाका लागि विद्यालयमै खोप केन्द्र स्थापना गरी खोप लगाइने जानकारी दिनुभयो। सरकारले पुष 4 गतेदेखि देशका विभिन्न जिल्लामा विद्यालयमै खोप दिने कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ। मन्त्री खतिवडाले बुस्टर डोज लगाउनका लागि सरकारले नीतिगत र व्यवहारिक रूपमा तयारी गरिरहेको पनि त्यसक्रममा जानकारी दिनुभयो। नेपालमा हिजो थप 280 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 11,994 नमूनाको परीक्षण गर्दा 280 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो। त्यस्तै 300 जना हिजो संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुनेको दर 97.9% रहेको पनि मन्त्रालयले जनाएको छ। संक्रमणका कारण हिजो थप 6 जनाको मृत्यु भएको छ। यस्तै कोरोना विरूद्धको खोप अभियान लक्ष्य अनुसार सफलता प्राप्त हुँदै गएको मन्त्रालयले जनाएको छ। हालसम्म 30.8% नागरिकले पूर्ण मात्रामा खोप लगाइसकेको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै 38% एक मात्रा खोप लगाइसकेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। त्यस्तै 18 वर्ष माथि उमेर समूहका 58.4% नागरिकले पहिलो मात्रा खोप लगाइसकेको उहाँले बताउनुभयो। हालसम्म 2,09,95,536 मात्रा खोप लगाइएको डाक्टर अधिकारीले बताउनुभयो। संक्रमणजन्य रोग र नानो मेडिसिन सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौँमा शुरू भएको छ। भर्चुअल रूपमा सञ्चालित सम्मेलनमा विभिन्न 18 मुलुकका वैज्ञानिक, चिकित्सक र अनुसन्धानकर्ता विद्यार्थी सहभागी छन्। सम्मेलनमा संक्रमणजन्य रोग, सरुवा रोग, इपिडेमियोलोजी, पब्लिक हेल्थ लगायतका सूक्ष्म प्रविधिको औषधि विज्ञानमा गरिने अत्याधुनिक प्रयोग सम्बन्धी अनुसन्धात्मक कार्यपत्रहरू प्रस्तुत हुने बताइएको छ। अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्री भन्दा खपत बढ़ाउने नीति लिनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघले हिजो काठमाण्डुमा गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले बिक्री भन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर विद्युतको आन्तरिक खपत बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले कुन उद्योगलाई कहाँ कति विद्युत कसरी उपलब्ध गराउनु पर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत उपलब्ध गराउनु पर्ने उल्लेख गर्नुभयो। मन्त्री शर्माले विशेष गरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युतमा सहुलियत दिनुपर्नेमा जोड़ दिनुभयो। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले 15 योजनाले निर्माण गरेको सुखी नेपाली समृद्ध नेपालको निर्माणका लागि सबै तहका सरकारले एक ढिक्का भएर काम गरे मौलिक रूपमा कार्यान्वयन गर्न सकिने बताउनु भएको छ। मन्त्री झाँक्रीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश मेडिकल स्टोर र कोविड 19 खोप भण्डारण गृहको जनकपुर धाममा हिजो शिलान्यास गर्नुहुँदै संविधानमा रहेको मौलिक हकहरूको कार्यान्वयनका लागि सबै तहका सरकारलाई संविधानले नै क्षेत्राधिकार र काम कर्तव्य एवं अधिकार तोकेको जानकारी दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले सुकुम्बासी लगायतका समस्या पहिचान गरी छिट्टै समाधान गर्ने गरी सरकार लागि परेको बताउनु भएको छ। काठमाडौँमा हिजो आयोजित कृषि बदुवा मजदूर अधिकार सम्बन्धी कार्यक्रममा मन्त्री श्रेष्ठले मुक्त कमैया हलिया कमलरी हरुवा चरुवा भूमिहीन र सुकुम्बासी लगायतको समस्या सरकारले समाधान गर्ने बताउनुभयो। नेपाल सरकार र कोरिया सरकार बीच प्रदेश नम्बर दुईको बर्दिवासमा दक्ष जनशक्ति उत्पादनका लागि पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा अर्थ सचिव मधुकुमार मरेसिनी र नेपालका लागि कोरियाली राजदूत पार्क च्योङ सुकले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो। सहमति अनुसार कोरियाली सरकारले प्रदेश नम्बर दुईमा लागू गरिने सात वर्ष परियोजनाका लागि करिब 1.3 करोड़ रूपियाँ अनुदान उपलब्ध गराउनेछ। कोरियाली सहायता संस्था कोइका र व्यावसायिक तालिम तथा प्राविधिक शिक्षा परिषद सीटीभीटी मार्फत यो परियोजना लागू हुने हस्ताक्षरपछि अर्थ मन्त्रालयका सचिव मरासिनीले जानकारी दिनुभयो। प्रदेश नम्बर एक सरकारले विकास निर्माणको कामलाई तीव्रता दिएको जनाएको छ। प्रदेशका 14 जिल्लामा सड़क तथा पुल निर्माणको कामलाई तीव्रता दिइएको प्रदेश नम्बर एकको भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको यो रिपोर्ट।
प्रदेश सरकार गठन भएपछि अहिलेसम्म प्रदेश नम्बर एकमा 119 किलोमिटर कालोपत्री सड़क, 516 किलोमिटर ग्राभल सड़क, 768 किलोमिटर कच्ची सड़क, 713 किलोमिटर सड़कको मरमत सम्भार तथा 205 किलोमिटर सड़कको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। बहुवर्षीय सड़क तथा पुलहरू निर्माणको चरणमा रहेको मन्त्रालयका प्रादेशिक सड़क तथा यातायात महाशाखा प्रमुख सुशील श्रेष्ठले बताउनुभयो।
प्रदेश सरकार चाहिँ स्थापना कालदेखि अहिलेसम्म जम्मा 62 बहुवर्षीय सड़क मध्ये 57 कार्यान्वयनको अवस्थामा छन् भने 2 चाहिँ सम्पन्न भइसकेको र 3 ठेका प्रक्रियामा अगाडि बढिरहेको छ। प्रदेशका माननीयज्यूहरूले छनौट गर्नुभएको 79 पुल मध्ये चाहिँ 60 कार्यान्वयनको चरणमा छ। लगभग यो आर्थिक वर्षभित्र ती पुलहरू सम्पन्न हुने अवस्थामा छन् भने संघबाट चाहिँ प्रदेशलाई हस्तान्तरण भएको 25 पुल मध्ये केही पुलहरू चाहिँ सम्पन्न भइसकेको छ। 12 जति चाहिँ कार्यान्वयनको अवस्थामा छ। त्यस्तै गरिकन प्रादेशिक सड़कतिर जम्मा 6 सड़कमा चाहिँ 4 कार्यान्वयनको चरणमा छ।
यसरी सड़क र पुल भनेपछि स्थानीय समेत हर्षित भएका छन्।
मूल्याङ्कनको अवधि र आवाज जावतमा सुचारू भयो भने हाम्रो केही किसान र सबै बजार फस्ट्याउने कुरा हुन्छ नि त। जग्गाको भाव त बढ्छ, फोर लाइनको हुँदा हाम्रो दोब्बरको भाव पनि भयो।
म अटो चलाएको एकदम सजिलो भइरहेछ अहिले यो बाटो भइकन। चाहिँ पहिला भनेको खाल्टा खुल्टी हुन्थ्यो, तेल पनि त्यस्तै अनुसारले जान्थ्यो, धेरै दुःख थियो, अहिले त धेरै छ।
सरकारले प्रदेश नम्बर एकमा 44 झुलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरेको छ भने 31 झुलुङ्गे पुल कार्यान्वयनको चरणमा रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरूको मूल्याङ्कन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको आरोपमा काठमाडौँ महानगरपालिकाका निर्देशक सहित 5 विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको जनाएको छ। उजुरीमाथि अनुसन्धान हुँदा मूल्याङ्कन प्रक्रियामा संलग्न काठमाडौँ महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाईका प्रमुख उपनिर्देशक बखत बहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकी विरूद्ध आयोगले हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। छानबिनबाट काठमाडौँ महानगरपालिका वडा नम्बर 12 टेकु स्थित भवन निर्माण गर्न आह्वान गरिएका बोलपत्रहरूको मूल्याङ्कन प्रतिवेदनमा गलत लिखत तयार गरिएको पुष्टि भएकाले उनीहरूमाथि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले हिजो जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ। सरकारले स्वास्थ्यमा सबैको पहुँच समान होस् भनेर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेकोमा कतिपय जिल्लामा प्रभावकारी रूपमा अघि बढ़िरहेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
3 निरन्तर स्वास्थ्य बीमा गर्नुभएकी पाल्पा रिप्तीकोटकी कविता पाण्डेले आफ्नो र आफ्नो परिवारको बीमा गर्नुभएको छ। 3,500 रूपियाँले 1,00,000 उपचार सुविधा पाइने हुँदा उहाँले स्वास्थ्य बीमालाई निरन्तरता दिनुभएको हो।
3 भयो, धेरै सुविधाहरू पाइएछ। नर्मली केही भएर जाँदा पनि त अब धेरै जो लाग्छ नि खर्च, 3,500 त बिमा ठिक लागिरहेछ।
स्वास्थ्य बीमा गर्नेहरूको संख्या ग्रामीण भेगमा भन्दा शहरी इलाकामा बढ़िरहेको तथ्याङ्कले देखाउँछ। स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय पाल्पा पाल्पाका अनुसार पाल्पामा सबैभन्दा बढी बीमितको संख्या तानसेन नगरपालिकामा छ भने सबैभन्दा कम निस्ती गाउँपालिकामा रहेको छ। बीमाले ठूलो राहत भएको बताउनुहुन्छ स्वास्थ्य बीमा गर्नुभएका अर्का लाभग्राही दिल्ली राज भण्डारी।
उपचार नपाएर अकालमा मृत्यु हुने संख्या बढी छ नेपालमा, जनसंख्याको हिसाबले पनि 3500 रुपियाँमा 1,00,000 सम्मको बीमाले गर्दाखेरि धेरै भन्दा धेरै राहत।
स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्ला भित्रका पाल्पा अस्पताल, रामपुर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ताउँ, प्राथमिक स्वास्थ्य केन्द्र खसेउलीलाई प्रथम सेवा केन्द्र तोकिएको छ। तर प्रथम सेवा बिन्दुबाट अन्य निजी स्वास्थ्य संस्थामा रेफर गर्ने प्रवृत्ति रहिआएको छ। सम्बन्धित डाक्टरको परीक्षण बिना रेफर गर्ने प्रवृत्ति हुँदा सरकारवालाले भने चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य क्षेत्रमा काम गर्ने अगुवा विष्णु कुमार नेपाली।
स्वास्थ्य बीमा कार्यक्रम असाध्यै राम्रो छ, तर प्रथम सेवा केन्द्र अर्थात सरकारी स्वास्थ्य संस्थाबाट सेवा नलिई निजी स्वास्थ्य संस्थाबाट सेवा लिनु दुःखद पक्ष हो।
जिल्लामा हालसम्म 2,17,092 जना बीमितको स्वास्थ्य बीमा रहेको छ। स्वास्थ्य बीमा बोर्ड शाखा कार्यालय पाल्पाका प्रमुख एम बहादुर चिदी।
स्वास्थ्य बीमा कार्यक्रम एकदमै प्रभावकारी देखिएको छ नेपालको अन्य जिल्लाको तुलनात्मक हिसाबले, र यो जिल्लामा जनसंख्याको आधारमा हेर्दाखेरि झन् 83% जनसंख्या स्वास्थ्य बीमामा आबद्ध भएको देखिन्छ। एक वर्षपछि पुनः चाहिँ नवीकरण गर्नेको संख्या पनि पाल्पा जिल्लामा धेरै नै छ।
बीमा गर्न लाग्ने 3,500 रुपियाँ तिर्न नसक्नेहरूका लागि जिल्लाका केही स्थानीय सरकारहरूले निश्चित कार्यविधि बनाएर लक्षित समूहको लागि बीमा गरिदिएको समेत पाइन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब के अन्तर्राष्ट्रिय समाचार। बेलायतमा हिजो अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित एकै दिन थपिएका छन्। बेलायतमा हिजो मात्रै 78,000 भन्दा बढ़ीमा कोरोना संक्रमण पुष्टि भएको बेलायती सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। बेलायतका स्वास्थ्य प्रमुख अधिकारीले आगामी दिनमा संक्रमितको संख्या अझै बढ़न सक्ने देखिएको बताउनु भएको छ। उहाँले सबै नागरिक सचेत हुनुपर्नेमा जोड़ दिनुभएको छ। यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संक्रमितहरूको अवस्था हेर्दा सबैलाई कोरोना विरूद्धको बुस्टर डोज लगाउनुपर्ने आवश्यकता औल्याउनु भएको छ। उहाँले सबै नागरिकलाई कोरोना विरूद्धको बुस्टर डोज खोप लगाउन आग्रह पनि गर्नुभएको छ। अफगानिस्तानमा सहायता प्रदान गर्नका लागि बेलायतको आपतकालीन विपद समितिले सहायता संकलन अभियान शुरू गरेको जनाएको छ। सेभ द चिल्ड्रेन, ब्रिटिश रेडक्रस लगायतका विभिन्न 15 सहायता सम्बन्धी संस्थाले सहयोगका लागि आह्वान गरेका छन्। अफगानिस्तानमा 80,00,000 भन्दा बढ़ी मानिस भोकमरीको समस्यामा पर्न सक्ने जनाइएको छ।
चालू आर्थिक वर्षको कार्तिक महिनामा नेपालमा आप्रवाह हुने विप्रेषण 7.5% घटेको छ। यस अवधिमा विप्रेषण आप्रवाह 312,42,00,000,000 बराबरको मात्र भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह 11.2% वृद्धि भएको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह 7.8% घटेर 2,63,00,000,000 भएको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई 96,382 पुगेको नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा 249.1% वृद्धि भई 59,723 पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। झापामा 10 MW विद्युत उत्पादन गर्ने गरी सौर्य ऊर्जा परियोजना निर्माण शुरू भएको छ। नेकपा एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङले वैदिक विधिपूर्वक पूजा पाठ गर्दै ऊर्जा परियोजनाको शिलान्यास गर्नु भएको छ। 80 करोड़ रूपियाँ लगानी रहने परियोजनाबाट उत्पादित विद्युत 1 किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको शिवगंज राष्ट्रिय प्रसारण लाइनमा जोड़ी झापा इनर्जी लिमिटेडका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य लाल प्रसाद साँवाले जानकारी दिनुभयो। कार्तिक महिनामा नेपालको मूल्य 5.32% वृद्धि भएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्य वृद्धि 4.05% मात्र भएको थियो। गत असोज महिनामा भने वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धि 4.24% रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको समूहको मुद्रास्फीति 4.79% र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति 5.73% रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त गरेको छ। क्यानको हिजो बसेको बैठकले नियमित कप्तान ज्ञानेन्द्र मल्लको स्थानमा सन्दीपलाई नियुक्त गरेको जनाएको छ। क्यानले नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, त्यसै गरी उपकप्तान दिपेन्द्र सिंह ऐरी, त्यस्तै खेलाड़ीहरू सोमपाल कामी र कमल सिंह ऐरीमाथि अनुशासन उल्लंघन गरेकाले कार्यवाही गरिएको पनि जनाएको छ। नवनियुक्त कप्तान लामिछानेले 19 वर्ष मुनिकु नेपाली राष्ट्रिय टोली हुँदै दुई फ्रेन्चाइज लीग एभरेस्ट प्रिमियर लीग, मा काठमाडौँ किङ्स इलेभेन र पोखरा प्रिमियर लीग पीपीएलमा विराटनगर किङ्सको कप्तानी गरिसक्नु भएको अनुभव छ। त्यसै गरी क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी पुष 6 गतेदेखि पोखरामा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। क्यान बैठकले नेपाल प्रशिक्षक संघलाई मान्यता प्राप्त गर्ने तथा क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठलाई सल्लाहकार समितिको सदस्यमा चयन गर्ने निर्णय समेत गरेको क्यानले हिजो जारी गरेको विज्ञप्तीमा जनाइएको छ। 19 वर्ष मुनिका महिला फुटबल च्याम्पियनशीप अन्तर्गत हिजो भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ। बंगलादेशको ढाका स्थित शहीद सिपाही मुस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले श्रीलंकालाई 6-0 गोल अन्तरले पराजित गरेको हो। अब मौसम पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बिहानबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम कर्णाली लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागहरूमा केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण प्रणालीले आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो अझै बढ़न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज प्रदेश नम्बर एकका साथै अन्य पहाड़ी भागमा आंशिक बदली हुनेछ र कतिपय भागमा मौसम प्राय सफा रहने विभागले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस न्यूनतम तापक्रम 3.2 डिग्री सेल्सियस अहिले बिहानको सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:48 भयो भने सूर्यास्त भरे साँझ 5:12 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ निर्वाचित। महामन्त्री पदका लागि आज बिहान मतगणना हुने। बहुमतको सरकार निर्माणमा अब आफ्नो ध्यान केन्द्रित रहेको नवनिर्वाचित कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओली, पराजित सभापति उम्मेद्वार डाक्टर शेखर कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा बधाई ज्ञापन। पार्टीमा व्यथिति भए सशक्त रूपमा आफू प्रस्तुत हुने कांग्रेस नेता डाक्टर शेखर कोइरालाको प्रतिक्रिया। आज पुष 1 गते प्रथम जननिर्वाचित सरकारलाई राजाले अपदस्थ गरेको विरोधमा कालो दिवसका रूपमा मनाइँदै र बेलायतमा एकै दिन हिजो हालसम्मकै सबैभन्दा बढ़ी 78,000 बढ़ीमा कोरोना संक्रमण पुष्टि। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।